यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। त्रिभुवन विश्वविद्यालयको जग्गा एवं अन्य अचल सम्पत्तिको खोज तथा अनुसन्धान गर्न सरकारद्वारा अध्ययन समिति गठन। एक ढिक्का भएर बजेटको प्रतिरक्षा गर्न नेकपा माओवादी केन्द्रका सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। सत्ता गठबन्धनका 3 शीर्ष नेता बीच सीमादरबारमा भेटवार्ता। र भारतमा गर्मीका कारण कम्तीमा 15 जनाको मृत्यु। गर्मीलाई राष्ट्रिय आपतकाल घोषणा गर्न अदालतको आग्रह।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4Gबाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले काठमाडौँ उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा, भवन तथा अन्य अचल सम्पत्तिको खोज अनुसन्धान गर्न पूर्व सचिव शारदा प्रसाद त्रितालको नेतृत्वमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विश्वविद्यालयको नाममा रहेको जग्गा, भवन लगायतका अचल सम्पत्तिहरूको लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन लगायतको अध्ययन गरी ठोस प्रतिवेदन दिन समिति गठन गरेको जानकारी दिनुभयो। समितिमा नेपाल सरकारका पूर्व सहसचिवहरू महेन्द्र कुमार थापा र जानकी वल्लभ अधिकारी एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर प्रेम सागर चापागाई सदस्य तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहनुहुने मन्त्री शर्माले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले प्रचलित कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हात हतियारहरू इजाजत बाहेकले घर बाहिर लैजान नपाउने र यात्रा इजाजत प्राप्त हात हतियार समेत तोकिएका स्थानमा लैजान नपाउने गरी निषेध गर्ने निर्णय गरेको छ। पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री शर्माले दिनुभएको जानकारी अनुसार मन्त्री परिषद बैठकले नेपाल र चीन सरकार बीच हुने भूकम्पीय अनुसन्धान सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र सो समझदारी पत्रमा हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको छ। यस्तै बैठकले सड़क दस्तुर उठाउने कार्यविधि नियमावली 2080 स्वीकृत गर्ने, नेपाल दूरसंचार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी पहिलो संशोधन निर्देशिका 2081 स्वीकृत गर्ने, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीचमा भेटवार्ता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज 3 शीर्ष नेता बीच भेटवार्ता भएको हो। छलफलपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताउनुभयो। भेटमा आइतबारबाट संसदमा शुरू हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल भएको थियो। सत्तारूढ़ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बुढा नीलकण्ठ स्थित नेपाली कंग्रेसका सभापति शेरबहादुर देउबाको निवासमा बसेको प्रतिपक्ष दलको बैठकमा सहभागी भएको बारेमा पनि छलफल भएको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सांसदहरूलाई एक ढिक्का भएर बजेटको प्रतिरक्षा गर्न निर्देशन दिनुभएको छ। नेकपा माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनैतिक अवस्था र संसदमा पेश भएको बजेटबारे ब्रिफिङ गर्दै बजेटको प्रतिरक्षा गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्री प्रचण्डले बजेट सन्तुलित आएकाले सकारात्मक रूपमा छलफलमा जाने र नपुगेका विषय सुझाव दिएर अगाडि बढ़न आग्रह गर्नुभएको नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकार तलमाथि नहुने कुरामा ढुक्क रहन पनि सांसदहरूलाई आग्रह गर्नुभएको प्रमुख सचेतक पाण्डेले बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। आलोकनगर स्थित पार्टी केन्द्रीय कार्यालयमा आज देवशंकर पौडेलले लेख्नु भएको लिखुसँग आत्मसमर्पण पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष नेपालले अहिलेका अधिकांश नेता तथा कार्यकर्ता भ्रष्टाचारको दलदलमा फस्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो। मुलुकमा भएका राजनैतिक आन्दोलनबाट प्राप्त जनअधिकारलाई सुरक्षित गर्न देश र जनतालाई केन्द्रविन्दुमा राख्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढ़ाउन राष्ट्रिय जागरणको आवश्यकता औल्याउनु भएको छ। भक्तपुरको सल्लाहघारीमा राष्ट्रिय लघु उद्यमी महासंघ नेपालले आजदेखि आयोजना गरेको राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै उहाँले चाँडै सरकारले स्वदेशी वस्तुको उपभोग बढ़ाउने ध्येयका साथ आगामी आर्थिक वर्षमा राष्ट्रिय जागरण थाल्ने बताउनुभयो। साना तथा लघु उद्यमीले विभिन्न समस्या झेल्नु परिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले साना तथा लघु उद्यमीको संरक्षण सरकारले गर्ने बताउनुभयो। खानेपानी मन्त्री राजेन्द्र कुमार राईले तीन तहको सरकारले जनतालाई स्वच्छ पानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताउनु भएको छ। मोरङको टंकीसिनबारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था बुढ़ी गंगा तीन नेमुवामा निर्मित खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री राईले संविधान र कानूनमा भएको व्यवस्था अनुसार पिउने पानीको समस्या हल गर्दै जाने बताउनुभयो। उहाँले प्रदेश र संघले निर्माण गरिरहेका योजना सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो। कोशी प्रदेशका खानेपानी सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले पानीको स्रोत सुक्दै गएको अवस्थामा सबैले तराई पहाड़मा पानी पुनर्भरण गर्न आग्रह गर्नुभयो। वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुडीले नेपालको सामुदायिक वन अवधारणाले वन जंगल संरक्षणका क्षेत्रमा विश्वमै प्रतिष्ठा कमाएको बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ नेपालको 29 वार्षिक उत्सवमा उहाँले वन क्षेत्रलाई चलायमान बनाउन, उत्पादन बढ़ाउन र बिक्री वितरणमा सहज बनाउन विभिन्न नीतिगत काम भएको बताउनुभयो। कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले 31,68,449 घर दूरीले 23,18,811 हेक्टर वन व्यवस्थापन गर्दै आएका जानकारी दिनुभयो। संघ प्रदेश र स्थानीय तहको समन्वयकारी पहलबाट मात्र कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढ़ाउन सकिनेमा सांसदहरूले जोड़ दिनुभएको छ। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन 2075 दफा 19 कार्यान्वयन मापन प्रतिवेदन 2080 सिफारिश सम्बन्धमा छलफल गर्न आज सीमादरबारमा बसेको बैठकमा सांसदहरूले खाद्य सम्प्रभुताका लागि कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि आवश्यक पर्ने भन्दै त्यसका लागि सरकारका तीनवटै तहबीच समन्वय हुनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर दीपक कुमार खरालले करिब 17 लाख किसानको पहिचान भएको 4% किसानहरू बीमाको पहुँचमा पुगेको जानकारी दिनुभयो। सचिव डाक्टर खरालले पर्याप्त मात्रामा यूरिया, डीएपी र पोटास मल मौजदात रहेकाले यो वर्ष धान रोपाएका बेला मलको अभाव नहुने जानकारी दिनुभयो। संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको आजको बैठकले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असरको न्यूनीकरणका उपायहरू र सगरमाथा क्षेत्रमा देखिएका चुनौतीका विषयमा छलफल गरेको छ। सिमदरबार स्थित समितिमा भएको छलफलमा सांसदहरूले हिमाली क्षेत्रको पर्यावरण जोगाउन राज्य गम्भीर भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा भएका हिमालको संरक्षण, फोहोर व्यवस्थापन लगायतका विषयमा नेपालीहरूले सिक्नुपर्ने, हिमाल आरोहण गर्दा अनिवार्य रूपमा बेस क्याम्पमा उद्धार टोली खटाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सगरमाथा अवस्थित खुम्बु पासाङ लामु गाउँपालिकाका उपाध्यक्ष टाँसी ल्यामु शेर्पाले जलवायु परिवर्तनले खुम्बु क्षेत्रका नागरिकले भोगिरहेको समस्याबारे समितिलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण पहिलो संशोधन विधेयक 2077 पारित गरेको छ। समितिको आज बसेको बैठकले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमाथि दफावार छलफल सकेर अभिलेख संरक्षण पहिलो संशोधन विधेयक 2077 सर्वसम्मत रूपमा पारित गरेको हो। विधेयकमा राष्ट्रिय महत्वका कागजात नेपाल बाहिर लैजान नपाउने, त्यस्ता कागजात नेपाल बाहिर लानुपर्ने अवस्थामा मन्त्री परिषदको स्वीकृति लिनुपर्ने लगायतका व्यवस्थाहरू रहेका छन्। काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक शौचालयहरू निशुल्क प्रयोग गर्न पाइने व्यवस्था मिलाएको छ। आज सूचना जारी गर्दै काठमाडौँ महानगरले निर्माण भएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयमा सेवाग्राहीसँग कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गरेको सूचना मार्फत जानकारी गराएको छ। निशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि महानगरले आवश्यकता अनुसार जनशक्ति सामग्री मरमत सम्भार र सरसफाईमा सहयोग उपलब्ध गराउने महानगरले जनाएको छ। सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका संचालक र व्यवस्थापकलाई सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा लिखित प्रस्ताव पेश गर्न समेत अनुरोध गरेको छ। दोलखाको बिगु गाउँपालिका ओडा नम्बर 1 देउरालीमा सुक्खा पहिरो खसेर बाटो अवरूद्ध हुँदा अलपत्र परेका 60 जना पर्यटक वैकल्पिक मार्ग मार्फत लामा बगर आइपुगेको स्थानीयले बताएका छन्। उनीहरू वैकल्पिक मार्ग प्रयोग गरी लामा बगर आइपुगेको बिगु गाउँपालिका ओडा नम्बर 1 का ओडा अध्यक्ष मेम बहादुर तामाङले बताउनुभयो। पहिरोले सड़क अवरूद्ध भएपछि चीनसँगको सीमाना लप्ची गाउँमा रहेको लप्ची रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यान केन्द्र उद्घाटन गरेर फर्कदै गर्दा 25 विदेशी सहित झण्डै 60 जना पर्यटक देउराली क्षेत्रमा अलपत्र परेका थिए। आज बिहान 10 बजे झरेको सुक्खा पहिरोले तामाकोशी नदी झण्डै 2 घण्टा थुनिएको थियो। केही दिन यता तराई मधेसका जिल्लाहरूमा चर्को गर्मीले जनजीवन प्रभावित हुन थालेको छ। गर्मीका कारण कतिपय विद्यालयहरूमा पठन पाठन बन्द गरिएको छ भने विभिन्न स्वास्थ्य समस्या भएर उपचारका लागि अस्पताल जाने बिरामीको संख्या पनि बढ़ेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
दिउँसोको समयमा 40 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम भएका कारणले बाल बालिका तथा वृद्धहरू बढ़ी मात्रामा प्रभावित हुन थालेका छन्। गर्मी बढ़ेपछि मधेस प्रदेशका कतिपय पालिकाहरूमा सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द हुन थालेका छन्। चर्को गर्मीबाट भएको स्वास्थ्य समस्याका विषयमा प्रादेशिक अस्पताल जनकपुरका वरिष्ठ फिजिसियन डाक्टर रामदेव चौधरी।
गर्मीबाट मान्छेहरू डिहाइड्रेसन भएर उल्टी हुने, पेट दुख्ने त्यस्ता समस्याहरू लिएर आइराख्नु भएको छ। बीचमा चिसो पानी खा भने रुगा खोकी भएर पनि बीचमा आइराखेको छ।
मधेस प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा गर्मीबाट प्रभावित भएर उपचारका लागि आउनेको संख्यामा वृद्धि भएको छ। स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक डाक्टर राजीव कुमार झा।
गर्मी बढेसँगै विभिन्न खालका स्वास्थ्यका समस्याहरू देखिएको रिपोर्टहरू प्राप्त भइरहेको छ। पेट सम्बन्धी रोगका बिरामीहरू, ग्यास्ट्रिक हुने, त्यो सँगसँगै छालाका समस्या भएका रोगीहरू, टाउको दुख्ने, रिङ्टा लाग्ने खालका बिरामीहरू भर्ना भइरहेका छन्। त्यो सँगसँगै गर्मीले दिउँसोको समयमा बाल बालिका र वृद्ध वृद्धमा चाहिँ बढी असर गरेको देखिएको छ। अब
चर्को घाम तथा गर्मीबाट जोगिनका लागि घाममा घर बाहिर ननिस्कने, निस्कनै परेको खण्डमा छाता ओढ्ने जस्ता उपायहरू अवलम्बन गर्नुपर्ने सुझाव दिँदै पुनः निर्देशक डाक्टर झा।
अति आवश्यक नभए चाहिँ घरबाट ननिस्किने, निस्किनै परे चाहिँ अब छाता ओढेर निस्किने, साथै झोल कुरा चाहिँ कसरत मात्रामा खाने, वृद्ध वृद्ध र बाल बालिकालाई विशेष ध्यान दिनुपर्छ लगायतका चाहिँ हामीले सावधानी अप्ना
चुरेको अत्यधिक विनाश, कार्बनको अत्यधिक उत्सर्जन भएका कारणले विगत केही वर्ष यता तापक्रम बढ़िरहेको छ। चुरे तथा वन जंगलको संरक्षण गर्दै विश्व जगतले कम भन्दा कम कार्बन उत्सर्जन गर्नेतर्फ विशेष ध्यान दिन जरूरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
गर्मी बढ़ेसँगै सर्लाहीका अस्पतालमा मौसमी रुगाखोकी र भाइरल फ्लूका बिरामीको संख्या बढ़ेको छ। अत्याधिक गर्मीका कारण अस्पतालको ओपीडीमा दैनिक 300 भन्दा बढ़ी बिरामीहरू उपचारका लागि आउने गरेकामा 100 भन्दा बढ़ी बालबालिका रहेको प्रादेशिक अस्पताल मलंगुवाका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर नवल किशोरले बताउनुभयो। बालबालिकामा ज्वरो, रुगाखोकी, झाडा पखाला, पेट दुख्ने समस्या देखिएको डाक्टर झाले बताउनुभयो। दाङमा अटो रिक्सा र मोटरसाइकल एक आपसमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। दाङ तुलसीपुर 2 कुमलगढ़ीबाट तुलसीपुरतर्फ आउँदै गरेको अटो र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका 4 निवासी 30 वर्षीय राजेश भण्डारी र मोटरसाइकलमा सवार सोही ठाउँका 31 वर्षीय साकार केसीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका दाङ शान्तिनगर 7 खैरेनीका 43 वर्षीय रुद्र बहादुरको नेपालगंजमा उपचार भइरहेको छ। तनहुमा हिजो साँझ आएको हावाहुरी र असिना पानीले 333 घर, गोठ, विद्यालय लगायतका संरचनामा क्षति पुर्याएको छ। हावाहुरीले सबैभन्दा बढ़ी ब्यास नगरपालिकामा क्षति भएको प्रमुख जिल्लाधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो। आन्तरिक रोजगारीको प्रवर्धन तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले कोशी प्रदेशको विराटनगरमा श्रमाधान रोजगार मेला सम्पन्न भएको छ। नेपाली नागरिकको श्रम यात्रा र रोजगारको बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो। विराटनगरबाट संवाददाता कुमद अधिकारीको रिपोर्ट।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना तथा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको संयोजनमा आयोजना भएको सो मेलामा श्रम मन्त्रालय, मातहतका सबै निकाय, विभिन्न तालिम प्रदाय संस्था, सामी परियोजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगारी व्यावसायिक महासंघ, होटल संघका गरी 55 स्टल रहेका थिए। मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने र अवसरको पहिचान गर्ने तथा रोजगारीका लागि आवश्यक सिपको बारेमा जानकारी गराइएको थियो। मेलामा सहभागी भएका विराटनगर एकी सुषमा माझीले रोजगारीको अवसर सिर्जना गर्न मेला निकै उपयोगी भएको बताउनुभयो।
युवाहरू चाहिँ सब विदेशी रोजगारमै गइरहनु भएको छ, उहाँहरूको लागि
पार्ट टाइम रोजगारीका लागि मेलामा आयोजन दिन आउनुभएका कलेजमा अध्ययनरत सुनसरी लौकहीका करण कुमार यादवले भने यस्ता मेला आयोजना हुँदा आफूले 3 पटकसम्म आवेदन दिँदा पनि रोजगारी नपाएको गुनासो गर्नुभयो।
पढिरहेछ भने कलेज छुट्टी भएपछि पार्ट टाइममा जब गर्न सकिन्छ, पढाइमा हेर्नुहोस् 2-3 फर्म भरिसकेका छौ यस्तो मेलाहरूमा, तर अहिलेसम्म कुनै रिस्पोन्स आएको छैन।
स्थानीय र राष्ट्रिय श्रमको बजारको मागको पहिचान गर्दै बेरोजगार युवाहरूलाई रोजगारदातासँग जोड्न मेलाले पुलको काम गरेको बताउँदै विराटनगर तीनका अशोक गिरी,
उपयोगी यस अर्थमा छ कि स्थानीय तथा राष्ट्रिय श्रम बजारको माग के छ त्यो पहिचान गर्नको निम्ति र बेरोजगार जनशक्ति चाहिँ सिपयुक्त जनशक्तिमा रूपान्तरण भएर रोजगार प्रदायक संस्थासँग कनेक्ट हुनको निम्ति चाहिँ यो अपरिहार्य छ। कतिपय रोजगार प्रदायक संस्थाले जनशक्ति नभेटिरहेको स्थिति छ भने दक्ष जनशक्ति बेरोजगार भएको स्थिति छ, त्यसलाई जोड्नको निम्ति पनि यो अपरिहार्य छ।
मेलाको संयोजन गर्दै आएको संस्था उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने तथा रोजगारीका लागि आवश्यक सिपको बारेमा जानकारी गराउन मेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो।
युवा देशभित्र काम पाउने वातावरण निर्माण गर्ने रहेका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाको लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रबोधन गरेर लैजानु हो।
नेपाल सरकारको आयोजनामा भएको सो मेला मध्य प्रदेशको जनकपुरमा जेठ 19 र 20 गते, गण्डकी प्रदेशको पोखरामा जेठ 21 र 22 गते, लुम्बिनी प्रदेशको बुटवलमा जेठ 23 र 24 गते, कर्णाली प्रदेशको सुर्खेतमा जेठ 25 र 26 गते, सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा 27 र 28 गते तथा बागमती प्रदेशको ललितपुरमा जेठ 29 र 30 गते आयोजना गरी मेला समापन हुनेछ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
भारतीय अदालतले गर्मीका कारण देशका विभिन्न भागमा देखिएको उष्ण लहरको समस्यालाई राष्ट्रिय आपतकाल घोषणा गर्न सरकारलाई आग्रह गरेको छ। भारतका धेरै शहरहरूमा 45 डिग्री सेल्सियस भन्दा बढ़ी र केही शहरमा 50 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम र उष्ण लहरको समस्या देखिएको छ। गर्मीका कारण पछिल्लो 24 घण्टामा कम्तीमा 15 जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। हालका दिनहरूमा सबैभन्दा तातो मौसमबाट गुज्रिएको पश्चिमी राज्य राजस्थानको उच्च अदालतले जनतालाई गर्मीबाट जोगाउन अधिकारीहरूलाई उचित कदम चाल्न आग्रह गरेको र अधिकारीहरू उचित कदम चाल्न असफल रहेको समेत बताएको छ। इरान समर्थित विद्रोहीहरूको समुद्री आक्रमण क्षमतालाई कम गर्ने प्रयास स्वरूप संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा गरेको हवाई आक्रमणमा 14 जनाको मृत्यु भएको हुती नियन्त्रित संचार माध्यमले जनाएका छन्। हुथीहरूले नोभेम्बरदेखि गाजा युद्धमा प्यालेस्टिनीहरूलाई समर्थन गर्दै रेड सी र एडनको खाड़ी वरपर सामान ढुवानी गर्ने कार्गो जहाजहरूमा आक्रमण गर्दै आएको थियो। रेड सी र एडनको खाड़ीमा अन्तर्राष्ट्रिय ढुवानीमा आक्रमणहरू जारी राख्ने क्षमतालाई कम गर्न हुथी सैन्य सुविधा विरूद्ध अमेरिकी सेनासँग संयुक्त हवाई आक्रमण गरेको बेलायती रक्षा मन्त्रालयले बताएको छ। संयुक्त राष्ट्र संघका एजेन्सीहरूले युद्धग्रस्त सुडानमा बालबालिका तथा आमाहरूको पोषण स्थितिमा गिरावट आएको चेतावनी दिँदै तत्काल समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रसंघका विज्ञहरूको अनुसार द्वन्दले 10,000 मानिसहरूको ज्यान लिएको छ र यसका कारण पश्चिम डाफर शहरमा 15,000 मृत्यु भएको छ। सहयोग सम्बन्धी संघ संस्थाका अनुसार करिब 90 लाख मानिस विस्थापित भएका छन् भने बाल कुपोषणको समस्याले देशको स्वास्थ्य क्षेत्रलाई आक्रान्त बनाइरहेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष 2081-82 को बजेट मार्फत नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिबद्धता आउनु सकारात्मक भएको बताएको छ। महासंघले कृषिमा लगानी दशक घोषणा, पहाड़मा फलफूल खेती, राजमार्ग केन्द्रित व्यवसाय लगायतका विषय समेटिएको भए पनि कृषिमा निजी क्षेत्रको लगानी आकर्षित गर्न बजेटका प्रावधान पर्याप्त नभएको हुँदा थप गृह कार्य आवश्यक भएको बताएको छ। भारतीय सीमा नजिक हिल स्टेशन निर्माणका लागि निजी क्षेत्रलाई सहयोग प्रदान गर्न गरिएको माग सम्बोधन भएको भन्दै त्यसमा शिक्षा र स्वास्थ्य लगायतका पर्यटन समेत जोडेर पहुँच मार्ग, बिजुली र पानीको व्यवस्था गर्नुपर्ने महासंघले उल्लेख गरेको छ। बजेटको पहिलो प्राथमिकता नै आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्धन रहनु स्वागत योग्य कदम हो महासंघले विज्ञप्ति मार्फत भनेको छ। निजी क्षेत्र प्रवर्धन कार्यक्रम कार्यान्वयनमा सरकार र निजी क्षेत्र बीच सहकारी हुने विश्वास महासंघले लिएको छ। जेठ 15 गतेको बजेटबाट बिलेट आयात गर्ने उद्योगलाई लाग्दै आएको अन्तशुल्क छूट दिने निर्णयसँगै बुटवल भैरवा औद्योगिक कोरिडोर क्षेत्रका उद्योगीहरू उत्साहित भएका छन्। आवश्यक कच्चा पदार्थ आयात गरी फलामे छड़ उत्पादन गर्दै आएका उद्योगीले भन्सार महसुलमा दोहोरो कर नीति भएको भन्दै सुधारका लागि आवाज उठाउँदै आएका थिए। बजेट वक्तव्य मार्फत फलामे छड़ निर्माणमा प्रयोग हुने स्पन्ज आइरनमा 2.5% र पत्रु फलाम तथा पिग आइरन आयातमा 1% भन्सार महसुल लगाउने व्यवस्था गरिएको छ। यसअघि स्पन्ज आइरनमा 1% र स्क्राप तथा पिग आइरन आयातमा भन्सार शुल्क लागू गरेको थिएन। उता बिलेट आयात गर्नेले भने 5% भन्सार महसुल र भन्सार बिन्दुमै प्रति मेट्रिक टन 2500 अन्त शुल्क तिर्ने गरेका थिए। अहिले बजेटले आंशिक रूपमै भए पनि आफूहरूको माग सम्बोधन गरेको पञ्चकन्या उद्योग समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठले बताउनुभयो। आर्थिक वर्ष 2078-79 स्पन्ज आइरन र बिलेटमा समान 5% नै भन्सार महसुल लाग्दै आएको थियो। तर 2079-80 तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले स्पन्ज आइरनमा लाग्दै आएको महसुललाई 1% झार्नुका साथै बिलेट आयातमा प्रति किलो 2.50 रुपियाँ अन्त शुल्क लाग्ने व्यवस्था गर्नु भएको थियो। नेपाली बजारमा शुक्रबार एकै दिन सुनको मूल्य तोलामा 1,700 रुपियाँले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा शुक्रबारको वृद्धिपछि नयाँ कीर्तिमान कायम भएको छ। शुक्रबार छाप भएको सुन प्रति तोला 1,42,200 रुपियाँमा कारोबार भएको छ। बिहिबार सुन प्रति तोला 1,40,500 रुपियाँमा कारोबार भएको थियो। शुक्रबार तेजाबी सुन भने 1,41,500 रुपियाँमा कारोबार भएको छ। चिनिया पर्यटक भित्राउने उद्देश्यले होटल संघ नेपालले चीनका विभिन्न शहरमा नेपाल प्रवर्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। चिनिया पर्यटक भित्राउने नेपाली र चिनिया पर्यटन व्यवसाय बीच सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ यही जेठ 19-25 गतेसम्म बेजिङ र छेन्दुमा नेपाल प्रवर्धनात्मक कार्यक्रम आयोजना गर्न लागि होटल संघले जनाएको छ। संघका अध्यक्ष विनायक शाहले चीनबाट बढी पर्यटक नेपालमा भित्राउने र उनीहरूलाई यहाँ आउन आकर्षित गर्ने लक्ष्यका साथ चीनमा पर्यटन प्रवर्धनात्मक कार्यक्रम आयोजना गर्न लागि बताउनुभयो।
अब खेल समाचार।
आईसीसी T20 विश्वकप अन्तर्गत नेपाल र अमेरिका बीचको वार्म अप खेल रद्द भएको छ। टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो, वर्षाका कारण रोकिएको थियो। टेक्सस डाला स्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनाङ फेटलले टस जित्दा नेपालले पहिलो फिल्ड गर्ने भएको थियो। नेपालले वार्म अपको पहिलो खेलमा सोमबार क्यानाडासँग 63 रनले पराजित भएको थियो। त्यस्तै अमेरिकाको बंगलादेश बीच मंगलबार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो। वार्म अप खेल भएकाले दुवै टोलीले आफ्नो सबै 15 खेलाड़ी प्रयोग गर्न पाउने प्रावधान थियो। नेपालले पछिल्लो खेलमा 12 खेलाड़ी प्रयोग गरेको थियो। अन्तिम समयमा गोल बेहोर्न पुग्दा मनोहरा युनाइटेड युवा क्लब शहीद स्मारक सी डिभिजन लीगमा शुक्रबार रानीवन स्पोर्ट क्लबसँग 1-1 बराबरीमा रोकिएको छ। सातो बाटो स्थित एन्फा मैदानमा मनोहराका लागि सञ्जय श्रेष्ठ र रानीवनका लागि सन्दीप बहादुर सिंहले गोल गरे। यो जितसँगै 11 खेलमा 15 अङ्क जोडेको मनोहरा 6 स्थानमा खुलिएको छ। रानीवन समान खेलबाट 8 अङ्कका साथ 12 स्थानमा छ। उरुबेका स्ट्राइकर एन्डिसन काभालीले कोपा अमेरिका शुरू हुनुभन्दा 3 हप्ता अघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। विगत 2 वर्षदेखि उरुबेका मुख्य आधार रहेका 37 वर्षीय काभानीलाई मुख्य प्रशिक्षक मार्सेलो ब्रिसालले अमेरिकामा जुन 20 शुरू हुने प्रतियोगिताका लागि छनौट गरेका थिए। उरुबेका लागि काभानीले 136 खेलमा 58 गोल गरेका छन्। बोका जुनेसका स्ट्राइकरले इन्स्टाग्राममा पोस्ट गरेको सन्देशमा भनेका छन्, मैले फुटबल छोड्ने निर्णय गरे। काभानीले पेरिस सेन्ट जर्मन, पीएसजी, नेपोली, म्यान्चेस्टर युनाइटेड र भ्यालेन्सीबाट पनि खेलेका थिए। उनले पछिल्ला 4 विश्वकपमा खेलेका छन्। सन् 2022 विश्वकपको पहिलो चरणमा उरुबेले घानामाथि 2-0 जित्ने गराएको थियो।
उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम, आगामी 24 घण्टामा कोशी मधेश बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने तथा कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 33, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 1.5 मिलीमिटर, पोखराको अधिकतम 32, न्यूनतम 20.7, वर्षा 7 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 40.4, न्यूनतम 22.8 र दिपायलको अधिकतम तापक्रम 41.2, न्यूनतम 20.6 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। त्रिभुवन विश्वविद्यालयको जग्गा एवं अन्य अचल सम्पत्तिको खोज तथा अनुसन्धान गर्न सरकारद्वारा अध्ययन समिति गठन, एक ढिक्का भएर बजेटको प्रतिरक्षा गर्न नेकपा माओवादी केन्द्रका सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन, सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच सीमादरबारमा भेटवार्ता र भारतमा गर्मीका कारण कम्तीमा 15 जनाको मृत्यु, गर्मीलाई राष्ट्रिय आपतकाल घोषणा गर्न अदालतको आग्रह। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।